सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार झैँ आज पनि फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ दिनेश एफएमको अनलाइन www.dineshfm.com.np मार्फत संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर सात समुद्र पारीबाट कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, सुदूरपश्चिममा अथाह सम्भावना छ, तर यो क्षेत्रको सम्भावना पहिचान गर्न नसक्नेहरू अहिले पनि बाहिर पलायन भइरहेका छन्। अझ सुदूरपश्चिमभन्दा राजधानी र त्यसपछि विदेशतिर लगानी गर्नेहरूको जमात बढ्दै गइरहेको छ। तर सुदूरपश्चिममा सम्भावना छ भनेर त्यसको दोहन गर्न यही क्षेत्रमा नङ्ग्रा खियाउने कसम खाएकाहरूको पनि कमी छैन। उनीहरू सङ्घर्ष गरिरहेका छन् सुदूरपश्चिमको समृद्धिका लागि। आज हामी त्यो युवा उद्यमी जोडीसँग कुराकानी गर्नेछौँ जसले झन्डै 12 करोडको लगानी सुदूरपश्चिममै गरिरहनु भएको छ। पतिले पुरै मनोरञ्जनको क्षेत्रमा झन्डै 7 करोड लगानी गरिरहनु भएको छ। दिनभरि काम गरेर बेलुका परिवारका सदस्यसँग घुम्ने रहर जाग्यो भने कहाँ जाने? धनगढी आसपासमा कुनै स्थान नै छैन। तर अबको केही महिनामा उहाँको त्यो प्रोजेक्ट लन्च भयो भने यस्तो समस्या सायदै हुनेछ। अझ उहाँकै पत्नीको विचार पनि फरक छ। हाम्रोमा खुर्सानी, बेसार, अदुवा, इलाइची र टिमुर जस्ता औषधीय पदार्थहरू प्रचुर मात्रामा फल्छन्। तर त्यसको प्रशोधन हुन नसक्दा हामी हाम्रै देशबाट गएको कच्चा पदार्थबाट उत्पादन भएको वस्तु महँगोमा किन्न बाध्य भएका छौँ। अरू त अरू धनगढीका बासिन्दा खुर्सानी लिन त हामी गौरीफण्ट जान्छौँ। नेपालका यी जडीबुटीहरू प्रशोधन गरेर यही क्षेत्रका जनतालाई खुवाउने अठोट उहाँको छ। तपाईँलाई बताइहाल्छु त्यो उद्यमी जोडी को हो भनेर। नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दिनेश राज भण्डारी र उहाँकी पत्नी हिरा भण्डारीको। दिनेश राज भण्डारीको मोक्ष रिसोर्ट एन्ड रिक्रिएसन प्रणाली मार्फत वाटर पार्क छिट्टै बन्ने तयारीमा छ। यस्तै उहाँकै पत्नी हिरा भण्डारीले सञ्जीवनी हब एन्ड एग्रो प्रणालीबाट पहिलो चरणमा मसला उत्पादन गर्ने तयारी गर्नुभएको छ। तपाईँ हामी धुलो मसला खान्छौँ, तर अब उहाँको मसला पेस्टमा पनि हामी पाउनेछौँ। यहाँ दुवैजनालाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
तपाईँ दुबईका प्रोजेक्टका बारेमा हामी श्रोतालाई जानकारी गराउँछौँ, तर त्यसमा जानुभन्दा अगाडि अलिकति व्यक्तिगत कुरा पनि सोध्ने मन लाग्यो। तपाईँ दुईजनाको मिलन कसरी भयो?
तिमी भन। अब हामी दुईजनाको मिलन चाहिँ हामी आजभन्दा 18 वर्ष अगाडि एउटा संस्थामा सँगै काम गर्थ्यौँ। एउटा प्रोजेक्टमा जब गर्ने सिलसिलामा हामी एउटै संस्थामा एउटै कार्यक्रममा थियौँ। त्यहीँबाट हामीले एकअर्कालाई मन परायौँ, त्यसरी हाम्रो मिलन भएको थियो।
जागिरीको सिलसिला हाम्रो भेट भयो, तर अब यो कर्मथलो चाहिँ हामीले व्यावसायिक रूपमा चाहिँ अगाडि बढेका छौँ।
दुवैजनासँगै काम गर्ने कसको प्रपोज थियो पहिला?
प्रपोज त उहाँकै थियो,
बाजुको प्रपोज थियो। अनि झगडा गर्नुहुन्छ?
कहिलेकाहीँ भइहाल्छ
झगडा, त अब हुने जाने क्रम नै हो, हुन्छ नै। अब जति झगडा हुन्छ त्यति अन्डरस्ट्यान्डिङको लेभल पनि बढ्दै जाँदो रहेछ, त्यो चाहिँ भइरहेछ। अनि अब दुईजना बिचमा हुन्छ यो गर्ने यो नगर्ने भन्ने छलफलको विषय बढी हुन्छ यो, यसमा चाहिँ यो गर्दा राम्रो होला, यो कलर लाउँदा राम्रो, त्यस्ता विषयहरूमा चाहिँ हामीहरू बढी चाहिँ डिस्कसन हुने गरेको छ।
न्यू कसले खोज्छ कि पहिला झगडा गर्नु?
न्यू त बुढालाई खोज्नुहुन्छ ज्यादा।
अनि झगडा भयो भनेपछि एउटा बोल्ने माध्यम हुन्छ नि त दुइटै बुढाबुढीमा, कसले पहल गर्छ कि पहिला?
पहल त उहाँले त अहिलेसम्म लाइफमा अहिलेसम्म गर्नुभएको छैन।
रिसाउनु भयो भने ठुस्केर हिँड्नु भयो?
एकदम ठुस्केर हिँड्नु भयो, मैले हो मनाउनु पर्ने जसरी भए पनि।
के कुरामा खास गरी झगडा हुन्छ कि? हुन त अब श्रीमान श्रीमतीको झगडा परालको आगो भन्छन्, सामान्य त भइहाल्छ, केमा चाहिँ सुरुवात हुन्छ कि झगडाको?
यसमा चाहिँ अलि म भनौँ जस्तो लाग्छ, किनभने म बढी भोगिरहेको। अब शिवराजी कसो झन् कहिलेकाहीँ काम गर्ने सिलसिलामा म अलि सोसियल बढी छु, धेरै मान्छेसँग कुराकानी गर्छु। अब तपाईँले भनिहाल्नु, म कल्याण निर्माण सङ्घमा पनि पूर्व अध्यक्षको हिसाबले काम गरेँ र अरू संस्थामा पनि काम गरेको हिसाबले केही मान्छेहरूको हामीलाई भेट्ने एक्सपेक्टेसनहरू हुन्छ। त्यो गर्दा गर्दै कहिले 8 बजे 9 बजे 10 बजे मेरो सेड्युल टाइम केही पनि हुँदैन। कहिले मलाई कहाँ जानुपर्ने हो बिहान मलाई नै कहिले काहीँ थाहा हुँदैन, म कहाँ पुगिरहेको हुन्छु। अनि त्यो कुरा चाहिँ यदि अर्गनाइज छौ भनेर उसले भन्ने गर्छ, अनि त्यति त्यो कुरामा विवाद हुन्छ।
न समयमा घर आउने ठेगान छ, न बिहान उठेर जाने ठेगान छ।
वास्तवमा त्यो म अलिकति बढी सामाजिक भएर घरमा चाहिँ अलिकति असामाजिक भएको छु घर परिवारको लागि चाहिँ।
त्यहाँबाट झगडा सुरु हुन्छ। हस्, तपाईँहरूको झगडा कहिल्यै नहोस्, एउटा रचनात्मक कामका लागि झगडा पनि गर्नुपर्छ, विवाद पनि हुन्छ। अब थोरै तपाईँहरूले गरिरहनु भएको कामतिर हामी लाग्छौँ। म यता दिनेश भण्डारीजी हुनुहुन्छ, तपाईँबाटै सुरुवात गर्छु। मोक्ष रिसोर्ट एन्ड रिक्रिएसन प्रणाली तपाईँले दर्ता गरेर एउटा ठुलो लगानीको प्रोजेक्ट गरिरहनु भएको छ, वाटर पार्क।
हजुर,
के चाहिँ हो कि त्यो वाटर पार्क भनेको?
अब शिवराजी, हामीले लामो समयदेखि दशकै भइसक्यो, 2063 सालमा चाहिँ हामी जब उद्योग वाणी सङ्घमा छिर्यौँ, हामीले एउटा अभियानै सुरुवात गऱ्यौँ, सुदूरपश्चिम पर्यटन कृषि उद्योग र व्यापार समुन्नत सुदूरपश्चिम विकासको आधार भनेर पर्यटनलाई अगाडि सारेर हामी अगाडि बढाएका थियौँ। र त्यो सिलसिलामा हामीले आफ्नै होटल व्यवसायहरू पनि सञ्चालन गऱ्यौँ। र सुदूरपश्चिममा बास बस्न आउँदाखेरि एउटा मान्छेलाई होटल छैन, यहाँ के गर्ने भन्ने खालको थियो, र गर्दा गर्दै जानी नजानी आफू पर्यटन व्यवसायी भइएछ। र अहिले आफूले विभिन्न सम्भावनाहरू पनि पर्यटन क्षेत्रैतिर हेर्ने र कसरी बढीभन्दा बढी मान्छेलाई यो क्षेत्रमा ल्याउन सकिन्छ भन्ने आशयले काम गर्ने सिलसिलामा एउटा धेरै ठुलो सम्भावना बोकेको ठाउँ, एउटा हामीसँग समस्याको रूपमा हेर्ने भने 9 महिना गर्मी हुन्छ, र यो गर्मीमा गर्ने व्यवसाय त हाम्रो लागि एउटा अपर्च्युनिटी को रूपमा देखिसकेपछि अब धेरै ठाउँमा वास्तवमा मैले त्यतिखेर काठमाडौँ वाटर पार्क छ भन्ने पनि थाहा पाएको थिएन। हामी हरिद्वारमा गयौँ, पतञ्जलीमा चाहिँ हामी जाँदाखेरि छोराको एडमिसनको लागि हामी त्यहाँ गएको थियौँ, आचार्य कुलम भन्ने स्कुल थियो, त्यसको बगलमै एउटा क्रिस्टल वाटर भन्ने थियो, हामी त्यहाँ बच्चाहरूलाई लगेर गयौँ। त्यो देखिसकेपछि हामीलाई के लाग्यो भने बच्चाहरूले पनि भने बाबा यस्तै गर्नु पऱ्यो, अनि मलाई पनि त्यो उनीहरूले भनेको कुराहरूलाई चाहिँ सिरियसली हेर्दाखेरि 3-4 हामी साथीहरू थियौँ, गर्ने हो त धरणीमा गरौँ न यार, वास्तवमा यो यसले चाहिँ हाम्रो यो भारतीय क्षेत्रका पनि धेरै पर्यटकहरूलाई हामी तान्न सक्छौँ, गर्मी धेरै छ, मान्छे उकुस मुकुस हुन्छ, फ्यामिलीसँग कहाँ जाउँ भन्ने पनि छैन, त्यहाँ एकदमै फ्यामिली वातावरण के त्यो वाटर पार्कभित्र। भनिसकेपछि त्यहाँबाट हामीलाई यो सोच आयो लगभग 1.5 वर्ष अगाडि, र हामीले 6 महिनाभित्रै जग्गा पनि किन्यौँ, र अलिकति यो नाकाबन्दी भूकम्प यसले गर्दाखेरि अलिकति हामीलाई ढिलो भयो, नभए हामी यो अहिले चाहिँ हामी अपरेसनमा ल्याइसकेका हुन्थ्यौँ, र त्यो सोच चाहिँ हाम्रो त्यहाँबाट आयो भन्नु पऱ्यो।
कुन ठाउँमा अहिले सञ्चालन हुन्छ वाटर पार्क?
यो धनगढी र अतरियाको बिचमा राजपुर भन्ने ठाउँ छ, त्यो राजपुर निर एयरपोर्टबाट धनगढीतिर आउँदाखेरि करिब 1.5 किलोमिटर त्यहाँनिर
धनगढीबाट नजिकै भयो,
धनगढीबाट
3-3.5 किलोमिटरको दुरीमा वाटर पार्क बन्छ।
हजुर,
कति लगानी हुन्छ, कहिलेसम्म तयार हुन्छ?
हामी काम गर्दै जाँदाखेरि प्रोजेक्ट डिजाइनहरू गऱ्यौँ, आर्किटेक्चरहरूलाई बोलायौँ, हामी यसमा लागिरहेकै छौँ 2-4 महिना, अब जग्गा किनेको त हामीले 1 वर्षभन्दा बढी भइसक्यो, 72 साल भदौ महिनामा हामीले जग्गा किनेको थियौँ, 73 भदौ पनि गइसक्यो, अब त्यही तयारी सिलसिलामा अब हामीले निर्माण एकदमै सुरु गरिसकेका छौँ, र यो निर्माण सुरु भएको कमसेकम 6 महिनाभित्रमा हामी तयार गर्छौँ। हाम्रो टार्गेट त फागुन चैतसम्म थियो, तर मलाई लाग्छ वैशाख जेठसम्म हामी तयार गर्न सक्छौँ कि भन्ने लागिरहेछ।
भनेपछि यो पालिको गर्मीमा त्यो वाटर पार्कको रमाइलो त्यो इन्जोय गर्न सक्छन् यो क्षेत्रका जनता?
अवश्य अवश्य, हाम्रो लक्ष्य नै त्यही छ, यहाँका हरेक मान्छे जो गर्मीमा उकुस मुकुस भाव हुन्छन्, विद्यार्थी, बुढा भनौँ न, किसान, सबैलाई कसरी चाहिँ एउटा राहत पारिवारिक वातावरण, अहिले हेर्नुहोस् दिनभरि हामी काम गर्छौँ र साँझ परेपछि मान्छेहरू थकाइ रमाइलो गर्न चाहन्छ, रमाइलो गर्ने नाममा एउटा चिज मात्रै छ हामीसँग, रक्सीका पसलहरू साँझ जाने, अनि त्यसमा चाहिँ प्रायः पुरुषहरू एक्लै जाने, छोराछोरीलाई सँगै लग्ने कुरा भएन, र त्यसले गर्दाखेरि परिवार पनि विभक्त भइरहेको छ, मेरो पनि समस्या हो, म सायद भइदिए भए त त्यहीँ परिवारसँग रमाइलो गर्थेँ, त्यहीँ भेटघाट हुन्थ्यो हाम्रो, अनि त्यस्तो खालको वातावरण नभएको कारणले अब एउटा साथी खाली हुन्छ उसले ठक्ठक बोलाउँछ, मेरो जाने इच्छा नभए पनि कहिलेकाहीँ मैले जानुपर्छ, भनेपछि हामी त्यो त्यसमा रुमल लिइरहेको छौँ, भनेपछि त्यो एउटा वातावरण दिन सक्यो भने सायद परिवार ले पनि आनन्द फिल गर्छन् कि भन्ने लाग्छ।
मैले भने वाटर पार्कमा र अनि यो मसला उद्योगमा झन्डै 12 करोडको लगानी भनेर, वाटर पार्कमै मात्र झन्डै कति जति लगानी लगाइरहनु भएको छ?
हजुर, यसमा जग्गा बाहेक हामीले लगभग 6-7 करोड रुपियाँ लाग्छ, र राम्रो प्रोजेक्ट भयो भने त्यो पैसा लगानी गर्न त्यस्तो डर मान्नुपर्ने केही पनि छैन, अहिले बैङ्क वित्तीय संस्थाहरू धेरै छन्, कमसेकम 6-7 करोडको लगानी छ यसमा वाटर पार्क।
मैले तपाईँको त्यो टिमका बारेमा पनि भन्नुपर्छ, तपाईँहरू यो क्षेत्रको युवाहरूको टिमै त्यसमा छ, हाम्रो रेडियोको माध्यमबाट को भन्न मिल्छ भनेपछि टिमका कतिजना हुनुहुन्छ र त्यो एउटा जोइन्ट भेन्चर, त्यो एउटा पार्टनरसिपको अवधारणामा चाहिँ त्यो कसरी सफल हुन्छ?
सफलताको कुरा गर्ने हो भने शिवराजी, आजसम्म मैले व्यवसाय गरेको झन्डै 12 वर्ष भइसक्यो, र 8-10 व्यवसायमा म संलग्न छु, र सबै ठाउँमा पार्टनरसिप छ, मैले कहीँ एक्लै गरेका छैन। यो गर्नुको उद्देश्य के हो भने आज सानो सानो युनिटमा काम गरेर हामी प्रतिस्पर्धा गर्न गाह्रो छ, र आज ठुलो एउटा चाहिँ बृहत् चाहिँ उत्पादन गर्नको लागि गर्ने हो भने त्यसले प्रोजेक्ट कस्ट पनि कम हुन्छ, र हामी कम्पिट पनि एउटा चाहिँ अरूसँग प्रतिस्पर्धा पनि गर्न सजिलो हुन्छ। त्यो भावनाले म आज एक्लै मैले वाटर पार्क गर्छु भने सायद म सक्दैन थियो होला, मैले यहाँ मात्र होइन मैले नेपालगञ्जमा पनि गर्न सोच बनाइरहेको छु, पछि यहाँ मैले एकदम व्यावसायिक साथीहरू के गरौँ भन्ने भावना भएका साथीहरू जस्तै सतीश प्रताप सिंह हुनुहुन्छ, उहाँ एकजना हाम्रै क्लासमेट साथी उहाँ हुनुहुन्छ, अरू अर्को एकजना यहाँ उच्चाकोटी हार्डवेयर चलाइराख्नु भएको भूपेन्द्र पन्त र अर्को एकजना श्याम जोशी को हामी चारजना साथीहरूले आफ्नो श्रीमतीहरूको नाममा त्यो फर्म गरेर उहाँहरूलाई पनि अलिकति व्यवसायतिर ल्याउँ भन्ने उद्देश्यले चारजनाको श्रीमतीको नाममा चाहिँ हामीले त्यो व्यवसाय दर्ता गरेर काम सुरु गर्दैछौँ।
हस्, तपाईँको छेउमा हिरा भण्डारीजी हुनुहुन्छ, म उहाँ कहाँ आउँछु। हामी वाटर पार्कको बारेमा धेरै जानकारी श्रोतालाई अझै गराउँछौँ। सञ्जीवनी हर्ब एन्ड एग्रो प्रालीले के उत्पादन गर्छ कि अब त्यो प्रोजेक्ट कहाँनिर पुगेको छ, अहिले के भइरहेछ?
यसको उद्देश्यहरू त धेरै छन्। र सञ्जीवनी हब्स भन्दाखेरि एउटा जडीबुटी पनि हो र एग्रो भन्दाखेरि हाम्रो यो कृषि सम्बन्धी पनि काम गर्छ यसले। र अहिलेको सुरुवातको अवस्थामा चाहिँ हामीले यसलाई चाहिँ मसला उत्पादन गरेर बजारमा ल्याउने भन्ने सोच राखेका छौँ। अहिले अवस्था भने हामी मेसिनेरीको अर्डर भइसकेका छ र भवन पनि निर्माण भइसकेका छ। अब 2-3 महिनाभित्र हाम्रो उत्पादनहरू आउँछ। नहोला
2-3 महिनापछि सञ्जीवनी हर्ब एन्ड एग्रो प्रालीको उत्पादन गरेको मसला बजारमा आउँछ?
अवश्य।
कस्तो मसला हुन्छ कि, मैले अघि सुरुवातमा पनि भने
हजुर,
त मसला हामी प्राय धुलो मसलाहरू प्रयोग गर्छौँ, सँगसँगै तपाईँको अलिकति नयाँ अवधारणामा मसलाहरू बजारमा ल्याउने भन्ने पनि त्यो प्रोजेक्टमा छ भन्नुहोस् नि, कस्तो कस्तो खाले मसला आउँछ बजारमा?
यसको अलिकति सुरुवात कसरी भयो त, यो सोच कहाँबाट आयो भनेर म सुरुवात गर्छु। अब जस्तै म एउटा गृहिणी पनि हो, अनि एउटा गृहिणीलाई अब गृहिणी पनि हो र बाहिर काम गर्ने महिला पनि हो। अब मलाई चाहिँ बिहान खाना बनाउँदा जहिले पनि हतार हुने, बिहान 9 बजी अफिस पुग्नुपर्ने अनि बिहानै खाना खाएर जानुपर्ने। तपाईँ त्यो त्यति बेला चाहिँ अब मैले लसुन पनि छिल्नुपर्ने, अदुवा पनि छिल्नुपर्ने, त्यसलाई तपाईँ 15-20 मिनट त्यसलाई दिनुपर्ने। अनि के, अनि एउटा सोच त के थियो भने मैले बाहिरको मसलाहरू पनि ल्याएर खान्थेँ, जस्तै यो थाई करी टाइपको, अनि तपाईँ चिल्ली पेस्टहरू ल्याएँ, किन यो हामी नेपालमा बनाउन नसक्ने त आखिर, होइन? अनि त्यो सिलौटै पिसेको मसलालाई पनि यसलाई पनि त हामी प्याक गर्न सक्छौँ नि। अहिले संसार के छ, सबै प्याक बन्द चिजहरू त छ नि, सबै कुराहरू रेडी टु युज। अब मान्छेहरू यति बिजी भइसकेका छन् कि तपाईँलाई अब अरू समय नै पाउनुहुन्न अरू कामको लागि, त्यो हुनाले यस्ता कुराहरूलाई समय गवाउनुभन्दा बरु अरू उत्पादनशील काममा लगाउने र यी कामलाई मिनिमाइज गर्ने भन्ने छ भन्दा यो मसलालाई चाहिँ प्याक गरौँ न त ल, यसलाई पेस्टै यो जस्ताको त्यस्तै स्वाद दिनलाई यसलाई पनि पेस्ट मसला हामी निकाल्न सकिन्छ भने एउटा त्यो पनि हो, र पाउडर पनि हामीलाई चाहिँ आवश्यक नै पर्छ भनेर दुइटै किसिमको मसला चाहिँ निकाल्न खोजिरहेको छ म।
पेस्ट मसला भनेको तपाईँले सिलौटामा पिसेको जस्तै पिसेको तयार मसला जुन हामी तरकारीमा दालमा राख्छौँ, त्यो हामी अब पेस्टमै पिसेको पाउँछौँ?
हजुर हजुर, पेस्टमै पिसेको पाउनुहुन्छ। जस्तै हामी भनौँ न यो मासुको लागि अलगै मसला हुन्छ, हाम्रो लागि तरकारीको अलगै हुन्छ, हामी दालको लागि अलगै खालको मसलाहरू हामी चाहिँ घरमा पिसेर खाने गरेका छौँ। त्यसैलाई पनि जस्तै चिकन करी पेस्टहरू भनेर निकाल्न सकिन्छ, त्यस्तै दाल मसला भनेर निकाल्न सकिन्छ, अचारको लागि भनेर त्यो पेस्टकै रूपमा लिने सकिन्छ। तर त्यसको तपाईँको अब भनौँ न यो चाहिँ कसरी सम्भव छ त, कति दिन राख्न सकिन्छ? तपाईँ यसलाई चाहिँ राम्रो प्रिजर्भेटिभ गऱ्यो भने तपाईँले 12-24 महिना पनि राख्न सकिन्छ मजाले पेस्ट मसलालाई पनि। र तपाईँको त्यो स्वाद चाहिँ भनौँ न अब अदुवाको तपाईँले सिजनमै पाउने हो, बेस सिजनमा पाउन गाह्रो छ, त्यही सिजनमा त्यही पैसा कम पैसामा पनि हामी पेस्ट 12 महिना खान सक्छौँ।
हामी पाउडर मसला हाल्छौँ तर त्यति स्वादिलो भएन हाम्रो खाना, हाम्रो मासु अथवा हाम्रो परिकारहरू भन्छौँ।
हजुर हजुर,
अब सिलौटामा पिसेको आफ्नै घरमा पिसेको मसला स्वादिलो हुन्छ भनेर त्यो स्वाद चखाउनका लागि
हजुर
तपाईँले त्यो उत्पादन गरिरहनु भएको?
हजुर हजुर, र मैले यसमा अलिकति रिसर्च पनि गरेको हो। हाम्रो जति पनि सोधेँ मैले महिलाहरू दिदीबहिनीहरूलाई के छ त तपाईँलाई यो पाउडर राम्रो कि तपाईँले पिसेको मसला राम्रो, र तपाईँलाई यो लसुन छिल्दाखेरि कति टाइम लाग्छ, तपाईँलाई यस्तो भएपछि कस्तो लाग्ला, मैले पेस्ट निकालिरहेको छ, उहाँले सबैले भन्नु हो यस्तो भए त हामीलाई धेरै नै सजिलो लाग्थ्यो, दिनको 15-20 मिनट त हाम्रो लसुन र अदुवा छिल्नमै टाइम लाग्छ, मसला पिस्नमै टाइम लाग्छ, यो काम हामी मिनिमाइज गर्न सकिन्छ पेस्ट भयो भने सजिलो हुन्छ भनेर भन्नुभएको।
थोरै तपाईँको त्यो प्रोजेक्टको बारेमा अलिकति जानकारी गराउँ, कति लगानी छ अनि कतिको अप्ठ्यारो छ, कतिका चुनौती देखिए, कसरी बजार बनाउनु पर्ला, त्यो पनि अलिकता जानौँ न।
हजुर, चुनौतीहरू त कुनै पनि काम सुरु गर्नुहुन्छ भने चुनौतीहरू अवश्य नै आउँछन्। र मलाई एउटा सजिलो पक्ष के छ भने म अब मेरो श्रीमान चाहिँ अब आफ्नो व्यवसायी हुनुहुन्छ, उहाँलाई धेरै कुराको नलेज पनि छ। त्यसले गर्दाखेरि जस्तै कन्स्ट्रक्सन पार्टहरू भयो, तपाईँको यो मेटेरियलहरू सम्बन्धी पार्ट सबै उहाँले हेरिदिनु भएको छ। र मैले चाहिँ अब भनौँ न यो डिजाइनिङमा यस्तो कलरिङ गर्न म उहाँलाई बढी इच्छा भएको एकदम सजिलो तरिकाले चाहिँ गइरहेछ। विभिन्न व्यवधानहरू त आउँछन्, अब ती साना व्यवधानहरूलाई त्यस्तै सुल्झाउन सकिन्छ। अरू कुरा अब महिला व्यवसायको रूपमा चाहिँ अहिले भनौँ न जसले पनि अब एप्रिसिएट चाहिँ गरिरहेछन्, ल गरिराख्नु भएको छ, उद्यमशीलता गरिराख्नु भएको छ, यहाँदेखि काठमाडौँ पनि पुगिसकेको छ यो कुराहरू, उहाँहरूले पनि यसलाई चाहिँ सराहनीय गर्नुभएको छ। र लगानीको कुरा गर्नुहुन्छ भने लगानी सुरुवातमा त हामी सानैमा गर्ने भन्ने सोचै राखेका थियौँ, शान्ति नै मेसिनहरू ल्याएर सानै क्षमता भएको ल्याउने भन्ने सोचमा राख्यौँ। तर अब गरेपछि अब किन अब एउटा व्यवसाय राम्रो व्यवसाय गर्नलाई अलिकति ठुलै लगानी गरौँ र ठुलै उत्पादन निकालौँ, नेपालभरि बेच्ने सोचौँ, बाहिर पनि बेच्ने भन्ने एक्सपोर्ट पनि गर्न सकिन्छ भने हामीले अहिले मेसिनेरीको तपाईँको क्षमता पनि बढाएका छौँ यसमा, र एउटा ठुलो व्यवसायको रूपमा सञ्चालन गर्न चाहिँ हाम्रो सोचमा छौँ यसमा चाहिँ।
हजुर, अब झन्डै झन्डै 4-5 करोडको लगानी।
हजुर हजुर, 5 करोडभन्दा माथि जान्छ होला यसमा।
यो सोसाइटी खास गरी सुदूरपश्चिमको हाम्रो यो कल्चर,
हजुर,
यसमा हामी पिसेको मसला जस्तो सुकै पनि ल्याएर प्रयोग गर्छौँ, तर तपाईँले एउटा पेस्ट मसलाको टेस्ट दिने तयारी गर्नु भएको छ, कतिको बजार होला कि त्यसको? जसरी यहाँले भन्नुभयो अलिकता हाई क्लासको मान्छेहरू बाहिरबाट ल्याएको पेस्ट मसलाहरू युज गर्छ र उनीहरूलाई त्यो पेस्ट मसलाका बारेमा थाहा छ, तर हाम्रो थुप्रै अझै पनि ग्रामीण भेग छ, तपाईँको त्यो पेस्ट मसलाले बजार लिएला अथवा कसरी चाहिँ त्यो टेस्ट तपाईँहरू अथवा त्यो अरू मसलाभन्दा महँगो सस्तो प्रयोग गर्ने तरिका कसरी सिकाउनुहुन्छ कि मान्छेलाई?
अब यो टेस्टको कुरामा गर्नुहुन्छ भने यो टेस्ट त हामीले ल्याउने हो, अहिलेको भन्दा अगाडि 10 वर्ष अगाडि सोध्नु मोमो र चाउमिन कसले खान्थ्यो त अगाडिमा, अहिले तपाईँ मोमो चाउमिन नभेटिने ठाउँ छैन, नखाने मान्छे तपाईँ भेट्नै सक्नुहुन्न। स्ट्रिट फुडमा जाने हो भने तपाईँको मोमो र चाउमिन भए कोही पनि खाँदैन। मलाई भन्नुहुन्छ 15-20 वर्ष अगाडि मोमो चाउमिन भन्ने कुरा नै थाहा थिएन। र अब पेस्ट मसला भन्ने कुरा हामीले दैनिक जीवनमा खाएर आएकै नै चिज हो, कुनै नयाँ चिज ल्याएका छैनौँ हामीले। हामीलाई त्यही लाग्छ, हामीलाई यो घरको मसला पिसेर खान पाए कस्तो मिठो हुन्थ्यो भन्ने कुरा, त्यही कुरा दिदीबहिनीहरूलाई भन्ने हो। अब यस्तो भइसकेको छ कि अब सिलौटामा पिस्न पनि छोडिसकेका छन् मान्छेले कामको हतारले गर्दाखेरि, त्यही कुराले फेरि ल्याउने हो नि, नयाँ तरिकाले ल्याउने हो। अब त्यो अब स्वादलाई झन् बढाउँछ भने तपाईँले धेरै हामीले इफोर्ट पनि गर्नै पर्दैन, यही हाल्नुहोस् न ल अदुवाको पेस्ट हालिदिनुहोस् होइन, त्यो त्यसमा धेरै चाहिँ मैले धेरै अप्ठ्यारो होला जस्तो मलाई लाग्दैन त्यहाँनिर।
जसरी मासु बनाउनका लागि कति लसुन हाल्नुपर्छ, कति प्याज हाल्नुपर्छ, कति अदुवा हाल्नुपर्छ, कति त्यसमा अरू मसलाहरू पर्छ भन्ने जुन त्यो एभरेज निकालेर तपाईँले मिक्स मसला निकाल्नुहुन्छ कि अथवा अदुवाको अलग अनि लसुनको अलग पेस्ट हुन्छ, तपाईँको तरकारी वाइज अथवा खाना अनुसार नै मसला हुन्छ कि फरक फरक चिजलाई ल्याएर अनि उसले आफ्नो हिसाबले प्रयोग गर्न सक्छ?
यो मसलाहरू हाम्रो विभिन्न प्रकारका पाउँछौँ बजारमा पनि, पाउडरी मसला हेर्नुहुन्छ भने कुनै चिकन मसला होला, सब्जी मसला होला, गरम मसला होला, तपाईँ चना मसला हुन्छ, अहिले त चाउमिन मसला, मोमो मसला सबै पाउँछ हो, त्यस्तै खालको म पनि पेस्ट मसलामा पनि पाउडर मसला पनि त म यी विभिन्न प्रकार निकाल्छु नै, पेस्टमा पनि तपाईँको विभिन्न खालका म भेराइटीहरू निकाल्छु, त्यसमा पनि तपाईँको मैले भने लसुनको पेस्ट अलग हुन्छ, अनि तपाईँको अदुवाको पेस्ट अलग हुन्छ, अदुवा र लसुनको पेस्ट पनि सँगै पनि बनाउने जिन्जर गार्लिक पेस्ट भनेर त्यसरी निकाल, अनि चिल्लीको पेस्ट अलग हुन्छ, त्यसरी टमाटरको प्युरीहरू पनि निकाल्न सकिन्छ, त्यस्ता विभिन्न खालको चाहिँ सोच चाहिँ छ।
हजुर, श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिने सेभेनसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हुनुहुन्छ युवा उद्यमी जोडी मोक्चे रिसोर्ट एन्ड रिक्रिएसन प्रालिका सञ्चालक दिनेश राज भण्डारी र सञ्जीवनी हर्ब एन्ड एग्रो प्रालिका सञ्चालक फिरा भण्डारी। आज हामी उहाँको उद्यमका बारेमा कुराकानी गरिरहेका छौँ। यहाँहरूलाई जानकारी गराइहाल्छु श्रोता, राजपुरमा वाटर पार्क बनिरहेको छ, अबको 3-4 महिनाभित्रै तपाईँ हामी त्यो वाटर पार्कमा रमाउनु पाउँछौँ। र सञ्जीवनी हर्ब एन्ड एग्रो प्राली धनगढी उपमहानगरपालिका वडा नम्बर 3 मिलनचोक आसपासमा उद्योग सञ्चालन हुन्छ। धेरै कुराकानी हामी उहाँसँग अझै गर्न बाँकी छ, तर त्योभन्दा अगाडि पालो भएको छ व्यापारिक विश्रामको। यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामी कुराकानी गरिरहेका छौँ युवा उद्यमी जोडी श्रीमान श्रीमती हुनुहुन्छ दिनेश राज भण्डारी र हिरा भण्डारी। दुवैजनाले धनगढीमा ठुलो लगानी झन् झन्डै 12 करोडको लगानी गरिरहनु भएको छ। दिनेश राज भण्डारी वाटर पार्क सञ्चालनको तयारीमा हुनुहुन्छ भने सँगसँगै
अबको दुई तिन महिनाभित्रै तपाईँ हामी पेस्ट मसला पिसेको पेस्ट मसला हामी प्रयोग गर्न सक्छौँ। उहाँ दुवैजनालाई हार्दिक शुभकामना दिन चाहन्छु। म यता दिनेश भण्डारीज्यू कहाँ आउँछु। जसरी हामीले लगानीको कुरा गऱ्यौँ र अनि वाटर पार्कका बारेमा हामीले कुराकानी गऱ्यौँ, अब त्यसमा रमाउने कसरी, त्यसमा के चिज हुने, के इन्जोय गर्न पाउँछ कि तपाईँको त्यो वाटर पार्कभित्र?
वाटर पार्क भन्ने बित्तिकै एउटा क्लियर पिक्चर पनि आउँछ मान्छेको दिमागमा, पानी पानीको पार्क जस्तो हो। र त्यसमा अभियसली पानीको कुराहरू, वाटरसँग सम्बन्धित एक्टिभिटीहरू, वाटर माथिबाट स्लाइड, चिप्लेटी टाइपको पानी,
पानीमा चिप्लेटी खेल्दै स्विमिङ पुलसम्म गएर
जाने, अनि त्यसपछि रेन डान्स भनेका छौँ हामीले, त्यो पानीकै फोहरामा चाहिँ डान्स गर्ने,
वर्षामा पानी परिरहेको बेला,
पानी परेपछि हामी नाच्छौँ नि,
पानी परिरहेको बेला डान्स गर्ने,
वर्षातमा चाहिँ साउनको महिना भन्छौँ, पानी झरिपरेको बेला बाहिर रमाइलो भिज्न नाच्न मन लाग्छ त्यस्तो खालको। अनि त्यसपछि यहाँ हामीले अब भूपरिवेष्टित देश हौँ हामी, समुद्र हामीसँग छैन र समुद्रको मजा लिन सक्ने त्यो एउटा चाहिँ त्यस्तो वेभ पुल हुन्छ, स्विमिङ पुल नै हो, त्यसमा समुद्रको छालको जस्तो एउटा चाहिँ वातावरण हुन्छ र एक दुई घन्टामा चाहिँ त्यहाँ छाल आउने सिस्टम बनाएका हुन्छौँ, त्यो प्रविधि हामीले ल्याउँदैछौँ। त्यसमा समुद्र नदेखेका मान्छेलाई पनि एउटा अनुभूति, समुद्रमा कसरी छाल आउँदो रहेछ, त्यसको समुद्रको छालको मजा लिन त्यहाँ सकिन्छ।
बिचमा बसिरहेको हुन्छ तर एकैछिनपछि छालको प्रतीक्षा गरेर ऊ रमाइलो गर्न सक्छ,
रमाइलो गर्न सक्छ, एकदमै छाल जसरी आउँछ नि त्यसै गरी ठ्याक्कै छाल बनाएकै चाहिँ त्यस्तो सिस्टम अहिले आइसकेको छ, त्यो पनि हामी ल्याउँदैछौँ। र त्यसको साथसाथै खानपिनमा चाहिँ अब बच्चाहरूसँगै गएपछि त्यहाँ पानीमा खेल्छन्, रमाउँछन्, एकछिनमा भोक लाग्छ, त्यो खानेकुराहरू को हामी रेस्टुरेन्ट पनि त्यहाँ बनाउँछौँ। त्यसै गरी तपाईँको विभिन्न फोटोग्राफीहरू, सुदूरपश्चिमका चाहिँ ड्रेसहरू लगाएर फोटो खिच्न सकिन्छ, यस्तो यावत कुराहरू हामीले चाहिँ त्यो भित्र, अनि विभिन्न कार साना कार बच्चाहरूलाई रमाइलो गर्ने खालका
बाल उद्यान पनि,
बाल उद्यान पनि हामी ड्राई पार्क भन्छ त्यसलाई, सुक्खा एक्टिभिटीहरू जस्तै बच्चाहरूको चिप्लेटी होला, ड्राई होला, कुनै साना ट्रेनहरू चढ्ने होला, त्यस्तो खालको चाहिँ त्यहाँ हुन्छ पार्कभित्र।
यो सँगसँगै त्योभित्र अरू के हुन्छ कि तपाईँहरूको, तपाईँ युवा उद्यमीहरूको यो टिमले अरू के बनाउँछ?
शिवराजी, अब सोच त धेरै ठुलो राखेका छौँ होइन, भोलिका दिनमा हामीले एउटा सुदूरपश्चिमै पहिलो 5-स्टार होटल हामी बनाउँछौँ कि भन्ने पनि सोचेका छौँ, त्यो कुरा अरूले पनि सोचेका होला, नभए हामी भन्दा अरू नै छिटो पनि पहिला पनि सफल हुनसक्छ। तर हाम्रो सोच चाहिँ के छ भने पहिलो चरणमा वाटर पार्क बनाउने, ड्राई पार्क दुइटै बनाउने, जहाँ विभिन्न मैले अघि नै भनिसकेँ रेस्टुरेन्ट होस्, त्यहाँ खानाको मजा लिन सकियोस्, पानीको मजा लिन सकियोस्, बच्चाहरू बढी जस्तो रमाउने पानी हो, अनि बुढाहरूलाई चाहिँ अलिकति त्यही पानी एकछिन जान्छन्, त्यसपछि उनीहरूलाई खानपिन मनपर्छ, बच्चाहरूलाई पनि त्यस्तो खालको पुरा, अनि ब्याङ्कट एउटा चाहिँ पार्टी प्यालेसको पनि अवधारणा छ, अहिले पनि हामी धेरै बिहामा बाहिर गइसकेका छौँ, भीमताल नैनताल गएर पनि मान्छेले यहाँ बिहा गर्न थालेका छन्। भोलि हामी पलियातिरका मान्छेलाई यहाँ किन बिहा गर्न ल्याउन सक्दैनौँ होइन, बाहिरका मान्छेलाई हामी पनि ल्याउन सक्छौँ। अहिले मान्छे घर परिवारभन्दा अलिकति टाढा गएर बिहा, त्यसो अलिकति आउटिङ, घर परिवारमा स्ट्रेस हुन्छ, आफ्नो व्यवसाय देखिन्छ, अरूको केही समस्याहरू आइलाग्छ भनेर मान्छे टाढा गएर बिहा गर्ने चलन बन्छ, र त्यही बेलैमा हामीले त्यो अवसरहरू लिन सक्यौँ, हामीले यो वातावरण बनाउन सक्यौँ भने भोलि अरू ठाउँका, अरू जिल्लाका, अरू चाहिँ भनौँ न सीमावर्ती भारतीय क्षेत्रका मान्छे पनि हामी आउन सक्छन्। र त्यसको साथसाथै लङ टर्ममा रिसोर्ट भनेका छौँ हामीले, रिक्रिएसन भन्ने गरी रमाइलो गर्ने हो, र रिसोर्ट भोलिका दिनमा एउटा चाहिँ 4-5-स्टार होटलहरू मैले भने हामीसँग बेच्ने पर्यटन का कुरा छन्, अब धेरै उत्पादन, अरू वस्तुहरू उत्पादन गरेर हामी अगाडि बढ्न सक्ने अवस्था कमै छ, त्यो कारणले हामीसँग प्राकृतिक सम्भावनाहरू धेरै छ, यहीँनिर माथि गयो भने 40 किलोमिटर हामीसँग जाडो ठाउँ छ, र त्यो सबै कुरालाई मध्यनजर गरेर नेपालले पहिलो प्रायोरिटीको रूपमा पर्यटन नै हो भन्ने लगाएर हामीले चाहिँ पर्यटकीय गन्तव्यहरूको विकास भोलि हुँदै जाने हो, खप्तड होला भोलि हामीसँग बढी मालिका छ, कर्णाली छ, भनौँ न विभिन्न जलविहारका चाहिँ सम्भावनाहरू छन्, यो सबै गर्न आउने मान्छे त कहीँ न कहीँ बस्ने हो, त्यसको लागि हामीले एउटा चाहिँ सुविधा सम्पन्न रिसोर्ट, म 15 वर्षदेखि होटल व्यवसाय गरिराखेको मान्छे पनि हो, अहिले 7 होटल सञ्चालनमा छ, र ती मान्छेहरूको अहिले इन्डियन, अस्ति जनवरीमा मात्रै मेरो होटलमा लगभग 80% अकुपेन्सी, 30-35-30 कोठाभन्दा बढी उनीहरूले लिएर बसिरहेको अवस्था छ,
31 मार्चमा नयाँ वर्षको,
हजुर नयाँ वर्षको उपलक्ष्यमा, र त्यसै गरी ओहो धेरै राम्रो रहेछ, हामी फेरि पनि आउन चाहन्छौँ भन्ने खालको अभिव्यक्ति पनि हामीले सुन्ने अवसर पायौँ, भनेपछि सुविधा सम्पन्न हामीले होटल दिने हो भने त उनीहरू दिल्ली, लखनऊ, बरेलीबाट पनि मान्छे आउन आएर रात बिताउन सक्ने अवस्था छ, उनीहरू फरक चिज चाहन्छन्, सबै एकै ठाउँमा सधैँ कति जाने भन्ने छ उनीहरूलाई पनि, भनेपछि त्यो अपर्च्युनिटी चाहिँ हामीले लिन सक्ने गरेर हामी पूर्वाधारको विकास गर्दै जाने हाम्रो उद्देश्य छ।
सस्टेनेबिलिटी हामी भन्छौँ यसलाई, यो चल्ने कसरी, यसको टार्गेट ग्रुप को हुने, जसरी धनगढीले मात्रै त त्यत्रो ठुलो लगानीलाई जोगाउनका लागि समस्या पर्ला, वाटर पार्कहरू खास गरी काठमाडौँ पछि धनगढीमा भइरहेको छ। इन्डिया आसपासमा कता छ अथवा जसरी हामीले ठुल्ठुलो इन्डियाको ठुल्ठुलो सिटीहरू हाम्रो एकदमै नजिक छ, हामीले त्यहाँका पर्यटकहरूलाई कसरी यहाँसम्म ल्याउन सक्छौँ, हाम्रो टार्गेट त्यो कसरी हुनसक्छ, त्यो प्लानिङ के छ तपाईँको?
अब हामी यहीँभित्र पनि धेरै ठुलो कैलाली जिल्लामै 8 लाख जनसङ्ख्या छ, त्यसमा 40% मान्छेहरू हाम्रो टार्गेट ग्रुप हुनसक्छ। 40%ले मात्रै हामी कहाँ आइदिए भने पनि 4 लाख हुन्छ, त्यो पनि नआउलान्, मानौ 25% आयो भने 2 लाख हुन्छ। अनि 2 लाख मान्छे आउने भनेको त कमसेकम 200 दिन आयो भने दिनको 1000 मान्छे हुन्छ, र 400-500 रुपियाँ मात्रै हामीले फी लियौँ भने पनि हामीसँग अनग्य पैसा हुनसक्छ। र त्यसको साथसाथै भोलि हामीले अरू अपर्च्युनिटी, मैले भने नि धनगढीका मान्छेले भीमताल नैनतालमा गएर बिहा गरिरहेका छन्, दिल्लीमा गएर बिहा गरिरहेका छन् भने त्यहाँका मान्छेले हामी यहाँ बिहा गर्न ल्याउन किन नसक्ने? र बिहा त अब धेरै पछि चरणका कुराहरू होलान्। सुरुमा हामी यहाँ बरेली एउटा वाटर पार्क फन पार्क बरेलीमा रहेछ, एउटा लखनऊमा रहेछ, त्योभन्दा यतातिर कतै पनि छैन। भनेपछि यो क्षेत्रका मान्छेहरू पलिया, लखिमपुर, भिरा, मैलानी यस्तातिरका मान्छेहरूलाई, अनि यतातिर अर्को चन्दनचौकी, यी क्षेत्रका धेरै मान्छेहरूलाई हामी तान्न सक्छौँ, किनभने उनीहरू आउटिङ चाहन्छन्। अब बरेली धेरैचोटि गइसकेका मान्छेहरू पनि छन्, उनीहरू नेपाल आउन चाहन्छन्, यहाँ किनमेल गर्न चाहन्छन्, नेपाली फुड खान चाहन्छन्। अलिकति हामीसँग ओपन सोसाइटीहरू छ, त्यस्तो चाहिँ सुविधा सम्पन्न रेस्टुरेन्टहरू त्यहाँ छैनन्, यहाँ छन्। त्यो कुराहरू को अवसर चाहिँ हामीले लिन सक्छौँ जस्तो।
एउटा गजबको कुरा, दुधवा नेसनल पार्कमा हामीहरू केही महिना अगाडि हामीहरूले जाँदाखेरि झन्डै वर्षको 50,000 पर्यटकहरू आउँदो रहेछ, र उनीहरूलाई यहाँ टाइगर देखिन्छ भनेर एउटा भ्यू टावरमा चढाइदिएर दिनभरि टाइगर देखिन्छ कि भनेर बसिराख्दो रहेछ, र अनि त्यहाँबाट टाइगर त देखिएन, मेरो लकमा नै थाहा भन्छ, फर्किन्छ। अनि महँगो कोठाहरू, कमसेकम 3,000 भारू भन्दा तलको दुधवामा कोठा नै छैन। तपाईँ पर्यटनमा आएका व्यवसायहरूले हाम्रोमा सस्तो पनि छ, राम्रो पनि छ, सम्भावना पनि छ भन्ने कुरा हामीले बुझाउन सकेनौँ भारतीय टुरिस्टहरूलाई, त्यो भावनाले यहाँसम्म हामीले तान्न सकेनौँ भन्ने कुरा सत्य होइन?
डेफिनेटली तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। तपाईँले जुन टावरमा बसाउने बाघ नदेखेर फर्किने भन्नुभयो नि, तपाईँ हामी पनि नैनीताल मसुरीतिर धेरैचोटि गएको छौँ, र मसुरी जाने हरेक मान्छेले चाहिँ त्यहाँ टाइगर पोइन्टमा पुगेर आएको हुन्छ, तर मैले अहिलेसम्म भेटेको मान्छे कसैले पनि बाघ देखेको छैन। त्यहाँ जान्छ, यहाँ टाइगर पोइन्ट है भन्छ, अर्को है भन्छ, अनि त्यो टाइगर पोइन्टमा कवि शेर आधाए भन्छन् उनीहरू। भनेपछि हामीसँग त साँच्चीकै शेर देखिन्छ, अस्ति भर्खरै एउटा बाघ ठोकिएर मऱ्यो होइन, चाहिँ जङ्गलमा कहिले काहीँ हात्तीले बाटो छेक्दै लाग्यो भने हामी डराइ हिँड्नुपर्छ। भनेपछि त्यो त धेरै ठुलो अवसर हो नि, सुक्लाफाटा यत्रो चाहिँ बारसिङ्गाको झुन्ड एसियामै सबैभन्दा भनेर भन्छौँ हामी, संसारमै भन्छौँ। यस्ता कुराहरू हामीसँग छन्। वास्तवमा तपाईँले भने जस्तो हामीले नबेच्न सक्या हो, अहिले पनि मैले तपाईँले राम्रो प्रसङ्ग कोट्याउनु भयो, के अरे हाम्रो होटेलमा आउँछन्, किन्न है कमरेका रेट भनेर सोध्छन् उनीहरू, भाडा कति हो भनेर सोध्छन्, हामीले 3,000 रुपियाँ भनेपछि त्यसमा पनि उनीहरूले आफ्नो भारतीय
2,000 पनि
उनीहरूको भारतीय रुपियाँ सोचिरह हुन्छन्, नेपाली आफ्कै उहाँको त 2,000 रुपियाँ हुवा भनेपछि अझ सरप्राइज हुन्छन् कि उनीहरू, सरप्राइजमाथि सरप्राइज प्याकेज छ हामी कहाँ। भनेपछि इन्डियामा होटेलहरू धेरै महँगो छ, हामीले यहाँ 2,000 सेल गर्ने कोठा, नेपाली 2,000 सेल गर्ने कोठा इन्डियामा 4,000 रुपियाँ आइसी पर्छ। भनेपछि त्यो कुरा वास्तवमा तपाईँले भने जस्तो हामीले त्यो प्रचार प्रसार गराउन सकेको, यसमा हामी एउटा युनाइटेड हिसाबले हुन त गरिरहेछौँ, पहिलाको भन्दा धेरै विकास भएको छ, हामी निरुत्साहित हुनुपर्ने केही पनि छैन। हिजोका दिनमा सुदूरपश्चिम भनेर मान्छे नाक खुम्जाउँथे, आज सुन्दर सुदूरपश्चिमको ब्रान्डिङ भएको छ, र त्यो सँगसँगै हामीले विभिन्न प्रडक्टहरू जस्तै वाटर पार्क होला, भोलि बुढी तलामा रिसोर्ट होला, त्यसको अर्को चिज होला, त्यस्तो प्याक प्रडक्टहरू पनि हामीले बनाउँदै जानुपर्छ, र त्यो किसिमको सेवा पनि हामी दिनुपर्छ भन्ने मलाई लाग्छ।
हस्, म यतापट्टि हिरा भण्डारीज्यूको आउँछु। जसरी एउटा तपाईँको मसला उद्योग, सुरुवाती मसला उद्योग, त्यसपछि कृषिका धेरै उत्पादनहरू त्यसबाट होलान्, अलिकता फरक विचार पाएँ मैले, त्यो पेस्ट मसला खान सिकाउनु पर्यो। अरू चलेका धेरै व्यापारहरू छन् कि महिलाहरू सिलाइ कटाइमा बढी लाग्नुपर्छ, बुनाइतिर बढी लाग्नुपर्छ, अथवा घरमा बसी बसी हुने खालका उद्यमहरू बढी गर्नुपर्छ, खटाइ पनि बढी होला, उत्पादन र बजारसँग जुझ्नु पनि पर्ला, किन यो फरक व्यवसाय र अलिकता चुनौतीपूर्ण व्यवसाय तपाईँले सिलेक्ट गर्नुभएको कि?
यो व्यवसायको अवधारणा अहिले होइन, म योभन्दा अगाडि म संयुक्त राष्ट्र सङ्घको उसमा काम गर्थेँ, म विश्व खाद्य कार्यक्रममा 12 वर्ष म त्यहाँ काम गरेर बिताएँ डलद्रामा, र त्यो काम गर्ने क्रममा म 2-4 दिदीबहिनी यस्ता थिएँ म जसको रेगुलर चाहिँ म उनीहरूको तरकारीहरू र मसलाहरू यस्ता अब यो टिमुरहरू यस्ता जडीबुटी जन्य चिजहरू म किन्ने गर्थेँ, र उनीहरूबाट किन्दाखेरि कतिको दिदी भनेर सोद्धाखेरि, जस्तै यो डलद्रामा यो ठुलो इलाइची छ नि मनग्य हुन्छ, यो बजार अहिलेसम्म पाएको छैन, कति भन्दा 200-300 दिनुहोस् न भनेर भन्नुहुन्थ्यो कि,
किलोको
1 किलोको 200-300 भन्नुहुन्थ्यो, मलाई अचम्मै लाग्थ्यो 200-300। अनि धनगढी आएँ मैले, त्यही कति किन्दाखेरि त्यो यो पसलहरूमा किन्दा 3500 रुपियाँ किलो छ, 3200 रुपियाँ किलो छ, म एकदमै सरप्राइज हुन लागेँ। अब यही कुराहरू आखिर तपाईँ इलामको अलैँचीहरू भन्छ, आखिर त्यही हावापानी डोलद्रोमा पनि छ, यसलाई किन उत्पादनशीलतामा नल्याउने त? ती दिदीबहिनीहरूलाई भनेर मैले कतिलाई पनि भने, दिदी तपाईँ यो होइन, दुई तिनसम्म होइन, यो तपाईँ त धेरै बेच्न सक्नुहुन्छ भन्दाखेरि उहाँहरूले चाहिँ अनि बजारमा बुझ 500 पनि पछि लिनु भयो, र पछि गर्दा गर्दा उहाँले 1500 पनि उहाँहरूले चाहिँ त्यो प्राइस पाउनुभयो कि, त्यसको मूल्य पाउनुभयो, र खुसी धेरै खुसी भएर अहिले पनि याद गर्नुहुन्छ, ल कहिलेकाहीँ यति पठाइ पनि दिनुहुन्छ मलाई त्यो चाहिँ हो। त्यस्ता त्यस्तो त मैले मसँग भेटेका 2-4 महिलाहरू हुन्, त्यस्ता धेरैजना दिदीबहिनीहरू हुनुहुन्छ होइन गाउँतिर उत्पादन गरेर। तिमीहरू त हाम्रो देशमा चाहिँ क्विन्टलमा क्विन्टल उत्पादन हुन्छ नि होइन, त्यसलाई किन एक ठाउँ नलिने? संसारभरि माग छ तिमीहरूको, हाम्रो क्यान्सरमा पनि युज हुन्छ टिमुर भनेका, हल्दी भनेका, अदुवा भनेका, यी सबै भेग यो क्लाइमेटमा हुने चिजहरू होइनन्, नेपाल जस्तो देशहरूमा हुने यी जडीबुटीहरूलाई किन वास्तवमा एक ठाउँमा ल्याउन नसकिने त? यही मसलामा हाल्यो टिमुर, तपाईँले मसलामा हाल्नुहुन्छ भने संसार अरू मसलाभन्दा फरक टेस्ट ल्याउँछ यसले होइन, तपाईँको यो विषाक्तहरूलाई हटाइदिन्छ तपाईँ टिमुरले पनि, अदुवाहरूले तपाईँको हल्दीकै अब हल्दीको 600 गुण छ अरे, तपाईँको 600 रोगहरू हटाउन सक्ने त्यसमा गुणहरू छ अरे। क्यान्सरको लागि सबैभन्दा बढी युज हुने भनेको अब हल्दीलाई बढी गरिरहेछ, हाम्रो पुर्खाहरूलाई त्यो पहिल्यैदेखि थाहा थियो, त्यही हुनाले हामी डेली मसलामा पनि हल्दी हाल्ने गरेका छौँ नि। अब यो कुरा किन नगर्ने त? आखिर हामीले यही मसला चाहिँ इन्डियाबाट ल्याएर खाइरहेछौँ, त्यही हल्दीहरू पनि
अदुवा होइन, तपाईँ हामी अदुवा
हजुर
को कच्चा पदार्थ
हजुर
उत्पादन भएको अदुवा सिङ्गो नै हामी विदेश पठाउँछौँ,
विदेश पठाउँछौँ,
तर त्यहाँबाट त्यसलाई प्रडक्ट त्यसलाई एउटा राम्रो उत्पादन बनाएर त्यसको कई गुणा महँगो हामी किन्छौँ।
एकदमै हामी यहाँबाट ल कति रुपियाँ किलो पठाउँला, 30, 40, 50, 60, 70, 100, तर हामी उताबाट ल्याउँदाखेरि कतिमा किन्छौँ त? 500 रुपियाँ किलो थियो सानो, यत्रो तपाईँको मसलाको राम्रो क्वालिटीको किन्ने हो भने तपाईँको धेरै नै मूल्य हालेर हामीले किन्नुपर्ने। अब यही चिज हामी यहाँ किन उत्पादन नगर्ने त? होइन संसारकै नपाइने जडीबुटी हामीसँग यहाँ छ, अलिकति त्यही मसलामा नै 1-2 जडीबुटी मिसाइदिने हो भने तपाईँको त्यसको क्वालिटी पनि त्यति बढ्छ र त्यसले रोग प्रतिशोध क्षमता पनि त्यति नै बढाउँछ। आखिर बाहिर त किन छ त? फुडहरूमा दिनका दिन रिसर्चहरू भइरहेछन्, यसलाई कसरी स्वादिष्ट बनाउन सकिन्छ, यसलाई कति क्वालिटी पनि बढाउन सकिन्छ, रोगको प्रतिरोधक क्षमता कडी कसरी बढाउन, त्यो दिनका दिन त्यो तपाईँको रिसर्च भइरहेछन्। हामीलाई त यो कुरा सामान्य मान्छेलाई पनि थाहा छ नि।
यसलाई एउटा कुरा जानकारी गर्नुहोस्, जसरी एउटा फिड उद्योगले
हजुर
उहाँसँग कुराकानी गर्दाखेरि मलाई भन्नुभएको थियो कि हामीलाई क्विन्टलौँका क्विन्टल मकै चाहिन्छ
हजुर
कुखुराको दाना उत्पादन, तर सुदूरपश्चिममा पहाडतिर मकै बिक्री नै हुँदैन, मकैको बजार नै छैन भनेर हामीले नेपाली मकै होइन हामीसँग इन्डियाको मकै आउँछ
थर्ड क्लासको मकै
हो, त्यो मकै पनि हामीले इन्डियाबाट 90% भन्दा बढी मकै फिड उद्योगका लागि दाना उद्योगका लागि कुखुराको दाना उद्योगका लागि भारतबाट आउँदो रहेछ। हामी भन्छौँ हाम्रो देशमा धेरै मकै फल्छ, पहाडतिर मकै मात्रै हुन्छ भन्छौँ। तपाईँले यो मसला उद्योग बनाउँदाखेरि अब भोलिको चुनौती अहिले यसलाई कसरी चाहिँ तपाईँले जोडेर लान सक्नुहुन्छ? हाम्रो देशमा उत्पादन भएको कुरालाई प्रशोधन गरियो अथवा हाम्रो देशमा उत्पादन गर्नुहोस् भन्ने सन्देश गयो भने त किसानदेखि तपाईँको उद्योगसम्म मान्छे जोडिएला, तर भोलि त्यही अदुवा हाम्रो यहाँबाट इन्डिया गयो, त्यहाँबाट तपाईँले किन ल्याउनुभयो, त्यही खुर्सानी हाम्रो धेरै खुर्सानी उत्पादन हुन्छ कैलालीमा, तराईतिर झन् थारूले उत्पादन गरेको खुर्सानी तपाईँ हामी एउटा खुर्सानी पनि एकपटकको तरकारीमा राख्यो भने पिरो हुन्छ, त्यही कुरा हामी गरिखुन्टाबाट किनेर ल्याउँछौँ, त्यही टिमुर गइरहेछ हामी त्यहीँबाट लिएर आउँछौँ। कच्चा पदार्थको तपाईँलाई कतिको चुनौती छ र त्यसलाई यहाँ कसरी म्यानेज गर्नुहुन्छ कि तपाईँको उद्योग मार्फत?
अहिलेको अवस्था हेर्नुहुन्छ भने अब हाम्रो दिदीबहिनीहरूको या किसान दाजुभाइहरूको पनि व्यावसायिक रूपमा चाहिँ धेरै जान सकेका छैनन् हाम्रा किसान दाजुभाइहरू। अब सबैभन्दा ठुलो चुनौती के छ भने उनीहरूलाई व्यावसायिक रूपले आउनु पर्यो, तपाईँको 10-20 उत्पादन तपाईँको खुर्सानी उत्पादन गरेर अदुवा उत्पादन गरेर हामीलाई पुग्ने होइन, 10-20 त हामी एक दिनमा निकाल्नु पर्ने हुन्छ, हामीले उद्यमशीलतामा जाने हो भने एक दिनमा हामीले 10-20 प्रशोधन गर्नुपर्ने हुन्छ, र त्यो एक दिन काम गरेर पुग्यो त्यसले पुग्दैन, अनि के गर्ने त? आखिर हामीले इन्डियाबाटै ल्याउनु पर्ने हुन्छ। त्यो हुनाले सुरुवातको चरणमा हामीलाई 1-2 चाहिँ यसैमै लाग्छ किसान दाजुभाइहरूसँग चाहिँ तपाईँहरूले उत्पादनशीलता बढाउनु पर्यो, तपाईँहरूको राम्रो खालको बिउहरू दिएर उहाँहरूलाई तालिम दिएर होइन, त्यस्तो खालको चाहिँ हामीले त्यो चुनौती चाहिँ हामीले पहिल्यै नै यो हामीले यसमा वर्कआउट पनि गरेका छौँ। उहाँ दिनेशजी चाहिँ यो यसै यही सिलसिलामा मसलाहरू कहाँ पाउँछ त, राम्रो खालका मसला कहाँ छ? उहाँ सुदूरपश्चिमका धेरै जिल्लाहरूमा पनि घुम्नुभयो, उहाँ बझाङ, बाजुरा, अछाम गएर सबैसँग भेट गरेर ल यहाँ यति उत्पादन हुन्छ, ल यति उत्पादन हुन्छ, सबैको डाटा पनि लिएर आउनुभयो, र त्यो त्यति उत्पादन गरेर हामीलाई पुग्दैन, त्यति पुग्दैन, नपुग्छ।
यहाँ छेउमै दिनेश भण्डारीजी हुनुहुन्छ, तर तपाईँले भनेपछि जसरी अहिले दुईवटा चिनी मिलहरू छ, तपाईँ त उद्योग वाणिज्य सङ्घमा लामो समयदेखि काम गरिरहनु भएको छ, एउटा उद्यमी, चिनी उद्योगहरू दुईवटा छ, पछिल्लो समय आएको एउटा के भने नि मलाई उखु दे त्यो होइन मलाई दे भनेर दुइटै चिनी उद्योगको बिचमा पनि उखु मलाई चाहियो अथवा उत्पादन कम भयो उखुको अनि उनीहरूलाई कच्चा पदार्थका लागि चिनी उद्योगका लागि त उखु नै चाहियो। ग्रास रुटमा गएर किसानहरूलाई तपाईँले उखु लगाउनुहोस् म किन्छु यसको यति सम्भावना छ भन्ने कुरा सम्झाइएन र अहिले उखुको सर्टेज भइरहेको छ। यो मसला उद्योगमा मैले अघि भने जस्तै यो चिजहरू जो हाम्रो नेपालमा उत्पादन हुन्छ त्यसलाई यहाँ रोक्ने र त्यसको उत्पादन बढीभन्दा बढी गराउनु चुनौती छ नि। तपाईँ प्राइभेट सेक्टरले तालिम पनि दिन बजेट हुँदैन, किसानलाई गएर सम्झाउनु बजेट हुँदैन, कृषि विकास कार्यालयहरू यो सेक्टरमा काम गर्ने कार्यालयहरूसँग कसरी चाहिँ समन्वय गरेर त्यो उत्पादन बढाउन सकिन्छ?
यहाँले एकदमै त्यो राम्रो कुरा गर्नुभयो, जस्तै तपाईँले भने जस्तो अभियसली चुनौती छन्। अहिले हामीले कुरा गर्छौँ कि पहाडमा चाहिँ पुरुष विहीनताको अवस्था छ, खेतीपाती गर्ने मान्छेहरू छैनन्, अलिक महिला केटाकेटी वृद्ध महिलाहरू चाहिँ घरको के रेखदेख गर्नु पऱ्यो भनेर छन्। र मैले म बाजुरा बामकासम्म आफै गाडी चलाएर गएँ अनि यो अछाम मङ्गलसेन जयगढ विभिन्न ठाउँहरूमा चाहिँ विभिन्न सब्जी मन्डी मसला मन्डीहरूमा त्यहाँ पुगेर हेर्दाखेरि केही न केही अलिअलि मात्रामा चाहिँ सबैले उत्पादन गरेका छन्। र तपाईँहरू के गर्नुहुन्छ भन्दाखेरि प्रायः जसो महिलाहरूले घरमा बसेर अब त्यो धान गहुँ गर्नलाई चाहिँ गोरु हल गोरु राख्नु पऱ्यो जोत्नु पऱ्यो त्यो गर्न सक्ने अवस्था उहाँहरूको छैन। बाँझो भएको खेतमा चाहिँ उहाँले अलिकति हल्दी लाउनु भएको छ, अलिकति खुर्सानी लाउनु भएको छ, अलिकति धनियाँ चर्नु भएको छ, बच्चाहरूको यसो पालन पोषण गर्ने समयपछि उहाँहरूले गर्ने भनेको त्यो दुई चार बोट खुर्सानी रोप्यो त्यो गरिराख्नु भएको छ भनेपछि एउटा अवसर पनि छ यसमा। जस्तै अहिले खेतमा अरू अन्नबालीहरू लाउन सक्ने मान्छे नभएको कारणले महिलाहरूले बारीमै अलिकति मसला बालीहरू उत्पादन गरिराख्नु भएको छ, त्यसमा विभिन्न सङ्घ संस्थाहरू पनि छन् जसले सहयोग गरिराख्नु भएको छ महिलाहरूलाई। पछि हामीले के सोच बनाएको छ भने ती महिलाहरूको सानसानो कलेक्सनहरू हामीले गर्ने र एउटा जिल्लाबाट 8-10 महिलाहरूलाई लिने र एउटा चाहिँ विभिन्न महिलाहरूले कलेक्सन सेन्टर पनि बनाएका छन्। त्यहाँ थुप्रै यो विकासीय सङ्घ संस्थाहरूले सहयोग पनि गरेका छन्, जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेका छ। अब अहिलेसम्म उनीहरूले गरेको सहयोग चाहिँ उपलब्धिमूलक देखिएन, किन नदेखिनुको कारण के थियो भने त्यो गर्न त गरिदिए आखिर युजर त हुनु पऱ्यो त्यसको, उपभोक्ताहरू कोही पनि छैनन्। अब पहाडमा तपाईँको खुर्सानीको मूल्य सोध्नुहुन्छ भने
बजारै भएन
पहाडतिर खुर्सानीको मूल्य सोध्नुहुन्छ भने कहिलेकाहीँ उनीहरूले रेटै लाउनु जाने छन्, मेरो यति लागेको छ 350 रुपियाँ किलो, बजारमा यति रुपियाँ छ मैले यति रुपियाँ बेच्नुपर्छ भन्ने उनीहरूलाई थाहा छैन। अलैँची उनीहरूको मेहनतै लागेको थिएन, दुईवटा बोर्ड लगाइदिए टिपे 250 रुपियाँ पनि किलो पनि बेचिदिए बजारमा, जबकि 35 रुपियाँ किलो छ। भनेपछि यो मूल्य निर्धारण गर्न सक्ने सिप पनि उनीहरूसँग भएन। अहिले हामी त्यो कुरा पनि उहाँहरूलाई सिकाउँदैछौँ र उनीहरूको अलिकति महँगो भए पनि महँगो भयो हामीले ल्याउन सकेनौँ हिजोका दिनमा, र अब अहिले हामी ब्रान्ड नै छुट्टै बनाउँदैछौँ। अहिले त्यो हिराजीले त्यो कुरा सायद भन्नुहुन्थ्यो होला, त्यो पहाडको उत्पादनको हामी ब्रान्ड नै छुट्टै बनाइदिने। पहाडको चाहिँ हल्दी तपाईँको 24 महिना लाग्छ उखेल्न, तराईको हल्दी 12 महिनामा हुन्छ, त्यसै गरी खुर्सानी धान मकै जे पनि भन्नुहुन्छ तराईको तुलनामा त्यहाँ 5-6 महिना 2-3 महिना 4-5 महिना बढी लाग्ने बालीहरू छन्, त्यही बाली पनि पछि त्यो बढी पौष्टिक छ र त्यसको मूल्य पनि त बढी हुनु पऱ्यो। जस्तै तराईको कुरा हामी सबैले बुझ्ने भाषामा कुरा गर्दाखेरि थारु आलु भन्ने थियो, त्यो थारु आलु किन आज विस्थापित भयो भन्दाखेरि विकासी आलु आयो ठुल्ठुलो दाना बनि भएको आयो त्यही रेटमा पाइन्छ भने मान्छेले ठुलो किन्न थाले, तर अलि बिस्तारै जब त्यो आलु पलायन भएर गयो अनि यहाँका मान्छेले हामीलाई चेतना भयो कि त्यो आलु त राम्रो थियो 6 महिनासम्म राखेर पनि त्यसलाई बिसादी हाल्नु पर्दैन थियो के अरे मिठो पनि हुन्थ्यो। अहिले हाट बजारमा तपाईँ माछा मासु सबै चिज पाउनुहुन्छ त्यो आलु पाउनुहुन्न थारु आलु यसले ल्याइदिएन भनेर गाउँसम्म पहुँच भएको मान्छेले मात्रै आज त्यो खान पाइरहेछ। भनेपछि त्यो कुरालाई अलिकति मूल्य त्यसलाई बढाएर गरे भए त्यसको पहिचान हामीले छुट्टै बनाउन सकेका भए थारु आलु भनेर, अरू आलु 20 रुपियाँ किलो बेचाए बेलामा त्यो आलु चाहिँ 40 रुपियाँ किलो बिक्ने भए भए आज त्यो पलायन हुँदैन थियो नि। त्यसैले पहाडका पनि जुन मसला बाली छन् त्यो औषधीय गुण भएका मसला बालीहरू छन् त्यसलाई चाहिँ दालचिनीको बोट छ महिला दिदीबहिनीको घरमा एउटा चाहिँ तेजपातको बोट छ यी यहाँबाट फाइदा हुन्छ र भनेर चाहिँ उहाँहरूलाई थाहै छैन। म तपाईँको भन्छु डोटीको यो खातीवडा भन्ने एरियातिर म गएँ त्यहाँ ठुलो बेलगाडी छ हेर्नुहोस् आज बेलको चाहिँ यति गुण छ र त्यो बेल चाहिँ त्यतिकै खसिरहेको छ त्यतिकै कुहिरहेको छन् यो दिदीबहिनीहरू यो बेलको उपयोग गर्नुहुन्न भन्दै के गर्ने गाई भैँसी पनि खाँदैनन् के भने के गर्ने हो र यो बेलले भनेर उहाँहरू चाहिँ अचम्म पर्नुभयो कि। भनेपछि अब त्यो बेल देखेर म अचम्म परेँ मेरा कुरा सुनेर उहाँहरू अचम्म पर्नुभयो। यो तालमेल जसले अवसर चिनाएको छ त्यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजार हामीले बुझेका छौँ, सिस्नुको पातको धुलो चाहिँ अन्तर्राष्ट्रिय बजारमा त्यत्रो माग छ होइन, हाम्रो पहाडमा सिस्नुको झाडी भनेर फालिरहेको छौँ। भनेपछि हामी कस्ता मान्छे छौँ बिचमा बसेका भने हामीले त्यो अन्तर्राष्ट्रिय बजार पनि बुझाएको थियौँ स्थानीय स्रोत पनि देखाएको थियौँ तर हाम्रो व्यावसायिक आँखा भएन। जुन मान्छे त्यहाँ दुःख गरिरहेको छ उनीहरूसँग स्रोतका बिचमा छन् एउटा हामी किचडमा कमल भन्छौँ, त्यहाँ त कमलमा चाहिँ किचड लागिरहेछ कि होइन, त्यो जोसँग त्यो छ उनीहरूले बजार देखाएको छैन, जसले बजार देखाएको छ त्यहाँ स्रोत छ भन्ने थाहा छैन। अब यो बीजको कुरा चाहिँ एउटा बिउले जमिन खोजिरहेको, जमिनले बिउ खोजिरहेको अवस्था भने जस्तै यो अवस्था अहिले छ, र यो कुरालाई चाहिँ हामी बिचमा कडी भएर दुइटैलाई जित जितको अवस्थामा पुर्याउन सक्छौँ। उनीहरूले पनि स्वादिष्ट र एउटा अर्ग्यानिक फुड पाउन सक्छन्, र हाम्रा गाउँका दिदीबहिनीहरूले पनि एउटा राम्रो बजार पाउन सक्छन् भन्ने मलाई लागेको छ।
हस्, श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हुनुहुन्छ युवा उद्यमी जोडी मोक्ष रिसोर्ट एन्ड रिक्रिएसन प्रालीका सञ्चालक दिनेश राज भण्डारी र सञ्जीवनी हर्ब एन्ड एग्रो प्रालीका सञ्चालक हिरा भण्डारी। उहाँसँगको रमाइलो कुराकानी अझै बाँकी छ, तपाईँहरू कतै नै जानुहोला, तर अहिले फेरि पालो भएको छ ब्रेकको। यो ब्रेकपछि स्वागत छ श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ युवा उद्यमी जोडी मोक्ष रिसोर्ट एन्ड रिक्रिएसन प्रालीका सञ्चालक दिनेश राज भण्डारी र सञ्जीवनी हर्ब एन्ड एग्रो प्रालीका सञ्चालक हिरा भण्डारी। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ, अलिकता सुदूरपश्चिमको सम्भावनालाई जोडेर थोरै कुराकानी गर्छौँ। सुदूरपश्चिम सम्भावना भएको क्षेत्र हो, तर यहाँ पहाडतिर युवाहरू भेटिँदैनन्। गैर सरकारी संस्थाहरूको तथ्याङ्कलाई आधार मान्ने हो भनेपछि सुदूरपश्चिमका झन्डै 30 लाख जनसङ्ख्यामा 30% मानिसहरू भारतमा छन्। 9 लाख जनसङ्ख्या भारतमा छ सुदूरपश्चिमको। अझ तेस्रो मुलुक जानेहरूको सङ्ख्या त कति हो कति, त्यसको कुनै तथ्याङ्क नै छैन। अब तपाईँ जस्तै युवा उद्यमीहरू सुदूरपश्चिममा सम्भावना खोज्न थालेका छन्, कतिको सम्भावना छ ती बाहिर लगानी गर्नेहरू, ती पैसा कमाउन बाहिर जानेहरू, दैनिक जोहोका लागि भारतमा भौँतारिनेहरूले यो क्षेत्रमा काम गर्ने बेला आएको होइन अझै?
अब ढिलो भइसक्यौँ भनेर त केही फाइदा छैन, तर एकदमै बेला भइसकेको छ, अब सुरुवात गर्नुपर्छ। यहाँ तपाईँले भन्ने कुरा चाहिँ कस्तो छ, हामीसँग अवसर नभएर होइन शिवराजजी, हामीसँग हुने खाने यहाँ 2-3 वर्ग छ कि। एउटा हुने खाने एकदमै जसले केही गर्न सक्थ्यो, जसमा असाध्य स्रोत साधनहरू थियो हाम्रो चाहिँ, हामी बिचमा स्रोत साधन भएका मान्छेहरूले चाहिँ छोराछोरीलाई पढाए, कोही अमेरिका अस्ट्रेलियातिर सेटल भए होइन, र उनीहरूलाई यहाँको बिस्तारै बिस्तारै उतैतिरको मह भयो, उतैतिर घरजम गरे, उतैतिर बसे, र जोसँग स्रोत थिएन भनौँ न, रिमोटमा टाढा बस्थे, स्रोत साधनको बिचमा बस्थे, प्राकृतिक स्रोत साधनको बिचमा, उनीहरूसँग केही गर्ने चाहिँ ज्ञान पनि भएन र अलिकति स्रोत पनि भएन। र अर्को चाहिँ वर्ग भयो यो सङ्घ संस्थामा रोजगारी खुल्छ अनि त्यतैतिर जाने भयो। अब केही हामी जस्तै मान्छेहरू जसले एउटा चाहिँ आफ्नै व्यवसायहरू गरेर जसले एउटा चाहिँ भनौँ न स्रोत साधन पनि बुझेको छ, ती मान्छेहरूले केही व्यवसाय गरिदियो, अहिले धेरै एउटा चाहिँ ट्रेन्ड आइसकेको छ, अहिले धेरै नेपाली युवाहरूले व्यवसाय गरेको हामीले देखेका छौँ, र तिनीहरूलाई देखेर अहिले हामी अरूको कुरा के भन्नुहुन्छ, मैसँग पढ्ने साथीहरू हिजोका दिनमा उनीहरूको जीवनस्तर देखेर मलाई अलिकति भनौँ न एउटा लोभ लाग्थ्यो, ती मान्छेहरू आज मलाई देखेर चाहिँ लोभिएर यार यहीँ आवे हुन्थ्यो, तैँले राम्रो गरिस्, हामी त पछाडि पऱ्यौँ, कोही छैन, एक्लै रमाएर के गर्ने भनौँ न। एउटा सुगाको म तपाईँलाई उदाहरण दिन चाहन्छु, एउटा सुनको पीडाभित्र सुगालाई राख्नुभयो, असाध्यै उसलाई मनपर्ने चिज खान दिनुभयो, सबै चिज दिनुभयो, एक्लै त त्यो रमाइरहेछ नि, फेरि पनि त्यो एकदमै त्यो तपाईँ त्यो पीडा खोल्ने बित्तिकै त्यो भाग्न खोज्छ कि, किन खोज्छ भने बाहिर रमाइलो हुन्छ, आफ्नो मान्छेहरू भेटिन्छ, उसको समाज हुन्छ, मान्छे समाज बिनाको रमाइलो रमाइलो छैन। आज के त्यतिको पनि नभएर कमसेकम व्यक्तित्व मात्र रमाइलो गरौँ भनेर गएका मान्छेहरू मात्रै छन्, अहिले तिनीहरू पनि यहाँ आउन चाहिरहेको छ, भनेपछि यो राम्रो शुभ सङ्केत हो जस्तो मलाई लाग्छ।
देश विदेशमा थुप्रै युवाहरू तपाईँ हाम्रो यो संवाद सुनिरहनु भएको छ,
हजुर,
त्यहाँ होइन अब सम्भावना यहाँ छ
एकदम,
तपाईँहरू त्यहाँ हुनुहुन्छ अब फर्किनुहोस्
भन्नुपर्ने, म त्यही भन्दैछु, मैले भने नि हरेक चिजलाई आफ्नो समाज चाहिन्छ, एउटा सुगा पशु एउटा पशु पन्छी हो नि, त्यसलाई पनि जति नै मिठो खाना दिनुहोस्, उसलाई मनपर्ने दिनुहोस्, उसलाई त आनन्द सुधिराखे भइहाल्थ्यो नि, उसलाई पनि समाज चाहिन्छ, हामी त चेतनशील मान्छौँ, हामी कुराकानी गर्छौँ, एकअर्काको संवेदना बुझ्छौँ, भाव बुझ्छौँ, एकअर्काको दुःख सुखमा साथ दिन सक्छौँ, भनेपछि त्यस्ता मान्छे ती त हामी त त्यो वर्ग हो नि मान्छे भने त, र त्यो मान्छे पनि एक्लै गएर एउटा रमाइलो कुनामा बसेर खान कसैलाई पनि मन परेको छैन, तर त्यतिको पनि हामीसँग अवस्था हामीले सिर्जना गर्न नसकेका कारणले हो। र मलाई के लाग्छ भने अब युवाहरू आउन चाहिरहेछन्, धेरै युवाहरू आउन चाहिरहेछन्। केही समय अगाडि हामीले एउटा सृजनशील समाजको सिर्जना भन्ने एउटा एनजिओ छ, म त्यसको अध्यक्ष थिएँ, र हामीले सके स्वदेशमा रोजगारी गर्नुहोस्, विदेश जाने नै भए सिप सिकेर रोजगार के अरे सूचना लिएर मात्र जानुहोस् भन्ने खालको एउटा परियोजना थियो हेल्भेडासको सहयोगमा, र हामीले त्यो हरेक गाविसमा विदेशबाट फर्केका मान्छेलाई भोलिन्टियर बनाउन चाहन्थ्यौँ, यत्तिकै मान्छेहरू। अब तपाईँहरू किन जानुहुन्न भन्दाखेरि दाइ धेरै दुःख पाइसक्यौँ, अवसर त हामी कहाँ नै रहेछ नि, हामीले मरुभूमिमा गएर चाहिँ हरियाली बनायौँ र आफ्नो चाहिँ हरियालीलाई चाहिँ हाम्रो उजाड हुँदै गयो, हामीले चाहिँ जानेनौँ बुझी भनेर भन्ने जुन चेतना आएको छ त्यसले गर्दाखेरि अब युवाहरू फर्किँदैछन्, र हामी तपाईँ हामीले नै गरेको एउटा एक्टिभिटीले तिनीहरू फर्किन्छन् जस्तो मलाई लाग्छ।
पछिल्लो समय जसरी यहाँले भने जस्तै अब धेरै युवा ट्रेन जनशक्ति हाम्रो बाहिर छ, तर एउटा आशलाग्दो कुरा के चाहिँ भएको छ भनेपछि कैलाली उद्योग वाणिज्य सङ्घ र तपाईँहरू युवा उद्यमीहरूको एउटा प्रयास सुन्दर सुदूरपश्चिम यो क्षेत्रमा सम्भावना छ भनेर जुन एउटा यो अभियान यो आन्दोलन नै जुन सुरुवात भयो त्यसपछि केही युवाहरूले लगानी गर्न थालेका छन्। अहिले चिसापानीदेखि गड्डा चौकीको हाइवे तपाईँ हेर्नुहोस् होटलहरूमा करोडौँको लगानी गरेका छन्। धनगढी महानगर अनि भीमदत्त पन्त राजमार्गतिर जानुहोस् जङ्गलको छेउमा कटेज बनाएर करोडौँको लगानी गरेका छन्। तपाईँ दुईजना श्रीमान श्रीमती 12-14 करोडको लगानी धनगढीमा गरिरहनु भएको छ। अब सम्भावना यहीँ छ खोज्नुपर्छ भनेर त्यो फिर्ता आउने क्रम अथवा यहीँ बस्नुपर्छ भन्ने क्रम बढिरह होइन
बढिरहेछ एकदमै। मैले भने नि फिर्ता 12 वर्ष अमेरिका बसेर आएका मान्छेहरू फर्केर आएर यहाँ व्यवसाय गरिरहेछन् तपाईँ हामीले देखेका छौँ होइन। त्यस्ता सयौँ युवाहरू छन् र भनेपछि यो एकदमै शुभ सन्देह हो। के अरे बाहिर दुबईको 5-स्टार होटलमा काम गरेर आएर एउटा सानो म रेस्टुरेन्ट भए पनि चलाएर बस्छु मलाई केही सहयोग गर्नुहोस् भनिरहेछन्। र मेरै एउटा चाहिँ भतिजा थियो काठमाडौँ युनिभर्सिटीबाट चाहिँ तपाईँको मास्टर डिग्री सकाएर आएको राम्रै मानिन्छ काठमाडौँ युनिभर्सिटी। अनि त्यो मान्छेले चाहिँ के भन्यो भने म तपाईँ जस्तो बन्न चाहन्छु अङ्कल मलाई के सिकाउनुहोस् म बाबु त त्यो के छ फ्युचर ड्रिम के गर्न चाहन्छु भन्दाखेरि म तपाईँ जस्तो गर्न चाहन्छु भनेर भन्नुभयो। अहिले एउटा छिटो मिठो भन्ने रेस्टुरेन्ट चलाएर उहाँ मजाले बसिरहेको सानोबाट ऊ सम्पूर्ण फ्यामिलीको मान्छे हो दाई भाइहरू सबै राम्रो पढे लेखेका छन् ऊ आफै पढे लेखेको मान्छे हो र अब उसले के सोचिरहेको छ भने अङ्कल यसरी त भएन म आफ्नै ठाउँमा केही गर्छु र केही मान्छेलाई रोजगारी दिन्छु। हिजो एउटा बेरोजगार मान्छे आफै जब खोज्न खोजिराखेको मान्छे आज 15-20 जना मान्छेलाई रोजगारी दिइरहेको यस्ता धेरै युवाका उदाहरणहरू छन् र उसलाई रोल मोडल बनाएर अरू धेरैले फेरि व्यवसाय सुरु गर्दैछन्। भनेपछि एउटा हिजोका दिनमा के थियो भने हामी बाहिरबाट आएको मान्छे मारवाडी लोटा लिएर आएको भनेर त्यसका कमी कमजोरी गरेर गाली मात्रै दिन्थ्यौँ तर अब उसले कसरी गर्यो त कसरी गर्न सकिँदो रहेछ भनेर सकारात्मक कुराहरू हेरेर सिक्न चाहने युवाहरूको जमात पनि थुप्रै बढेको छ र यसले गर्दाखेरि मलाई लाग्छ हामी 8-10-2-4 वर्षमा धेरै युवाहरू आउँछन् जसले हाम्रो नेपालको स्रोतलाई चिनेका छन्। अति गर्मीदेखि अति जाडो हामीसँग छ नरिवलदेखि हामीसँग यार्सा गुम्बा फल्ने एउटा क्लाइमेटिक एउटा चाहिँ भनौँ न बेनिफिट त्यो अवसर हामीसँग छ। भनेपछि हामीले बाहिर पलायन हुनुपर्ने त आवश्यकै छैन कि र भने नि हामी काठको गोलिया पठाइरहेको छौँ साना साना ह्यान्डिक्राफ्ट चाहिँ हामी फेरि विदेशबाट त्यही गोलिया सिँगै एउटा गोलियाको चाहिँ रेटमा त्यो एउटा सानो एउटा चाहिँ सजाउने सामान लिएर आएछौँ। त्यसै गरी जडीबुटीका कुरा त्यस्तै छन् हाम्रा अरू कुराहरू त्यस्तै छन् र जडीबुटीलाई ट्याब्लेट बनाउन सकिने सम्भावना हामीसँग पर्याप्त छ। त्यो भावनाले अब हामी राजनीति एउटा विकृति के छ भने धेरै युवाहरू चाहिँ अहिले पनि नेपालमा भएका युवाहरू राजनीतिमा आस्था राख्नुपर्छ स्वाभाविक हो तर त्यसैलाई नै जीवनयापनको बाटो बनाएर नेताहरूको पछाडि मात्र कुद्ने जुन ट्रेन्ड छ म के अनुरोध गर्न चाहन्छु ती युवाहरूलाई भने अलिकति व्यावसायिक हिसाबले चाहिँ अब अगाडि बढ्नुहोस् जीवनमा अगाडिको अर्काको पछाडि लगाएर केही पनि हुनेवाला छैन भगवान्कै पछाडि लगाएर
आफ्नो व्यवसाय पनि गर्नुहोस् राजनीतिमा इच्छा
राजनीतिमा राख्नु राजनीतिलाई सच्याउनुपर्छ राम्रा मान्छे राजनीतिमा पुग्नुपर्छ त्यसमा दुई मात्रै छैन तर राजनीतिमा परनिर्भर भएर राजनीति गर्यो भने जति नै राम्रो मान्छे भयो भने उसले देशको लागि के गर्न सक्दैन उसले भोलि आफ्नो छोराछोरी परिवार पनि त पाल्नुपर्ने हुन्छ। त्यो कारणले अब सबैजनाले व्यवसाय गर्नुपर्छ
उत्पादनमुखी भएर राजनीति गर्नुहोस्
एकदम एकदम।
यतापट्टि हिरा भण्डारी हुनुहुन्छ हामी कार्यक्रमको एकदमै अन्ततिर छौँ तपाईँको त्यो उद्योग मार्फत महिला उद्यमीहरूलाई कसरी तपाईँसँग जोड्नुहुन्छ कि अब
महिलाहरूसँग मेरो भेट भयो त्यस्ता महिलाहरू विभिन्न ठाउँमा छरिएर बसेका छन् होइन ती महिलाहरू विभिन्न जिल्लाहरूमा बसेका छन् ती महिलाहरूलाई सबैभन्दा पहिले एक ठाउँमा ल्याउनु पर्यो। मैले हिजो पनि तपाईँलाई भनेको थिएँ 1000 वुमन कन्सेप्ट हो महिलाहरू आखिर सबै व्यवसाय नै सबैलाई आखिर खेती गर्न आउँछ ती खेतीलाई त्यही खेतीलाई कसरी व्यावसायिक रूपले खेती गर्ने भन्ने सिकाउने मात्रै हो सिकाउनु पनि के यो यसो गरिदेऊ
सिकाउँछ तर त्यसलाई व्यावसायिकता ढाल्ने हो
व्यावसायिक रूपमा कसरी ढाल्ने भन्ने कुरो मात्रै सिकाउने हो होइन। अब अहिले तपाईँ 10 किलो अदुवा उत्पादन गरिरहेछन् भने राम्रो खालको बिउ दियो भने तपाईँले 10 क्विन्टल उत्पादन गर्छन् त्यही माटोमा त्यही ठाउँमा। यो ट्रेन चाहिँ अब सञ्जीवनी हब्स एन्ड एग्रो र अब विभिन्न हाम्रा निकायहरू छन् कृषिहरू छन् त्यस्तै अरू सङ्घ संस्थाहरू छन् उनीहरूसँग मिलेर हामी गर्न सक्छौँ ती यही र यस्ता दिदीबहिनीहरूलाई चाहिँ यो ठाउँमा छ है तिमीहरूको चाहिँ उनीहरूले सबैभन्दा ठुलो त बजार खोज्नमा नै छ उनीहरूलाई अप्ठ्यारो बजार हामीले किनिदिन्छौँ भनिसकेपछि उनीहरूलाई काहीँ भौँचारिरहनु परेन होइन। अहिले पनि यताबाट इन्डियाबाट आएर उनीहरू चाहिँ कसैबाट 1 किलो टिमुर कसैबाट 5 किलो अदुवा भन्ने त्यसरी सङ्कलन गरिरहेछन्। यदि हामीले एउटा ठाउँमा सङ्कलन केन्द्र राखिदिने हो भने ठाउँ ठाउँमा डिपोहरू राखिदिने हो भने हामीले मजासँग त्यो ल्याउन सकिन्छ होइन उनीहरूलाई थाहा पनि हुन्छ अनि महिला दिदीबहिनी आफै बोक्दै आउँछन् खुसीका साथ। यो ट्रेन्ड चाहिँ
एउटै मूल्य हुन्छ
एउटै मूल्य हुन्छ उहाँ
हजुर उहाँहरूको मेहनत अनुसारको फल पनि पाउँछ,
मेहनत अनुसारको फल पाउनुहुन्छ उहाँले डेफिनेटली।
हस्, यहाँ दुवैजना आफ्नो महत्त्वपूर्ण समय दिएर हाम्रो स्टुडियोमा आउनुभयो, यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद।
धन्यवाद शिवराजी, तपाईँहरूले पनि हामीलाई अपर्च्युनिटी दिनुभयो आफ्नो व्यवसायको रूपलाई चाहिँ। यो पनि एउटा हाम्रो भनौँ न अहिलेको मार्केटिङमा र यो एडको वर्ल्डमा सुरुवातमा नै बोलाइदिनु हो, धेरै धेरै धन्यवाद।
धन्यवाद शिवराजी।
श्रोता, तपाईँसँग बस्ने धेरै मन थियो तर के गर्ने, समयले नेटवर्क काटिसकेको छ। आजका दुवै अतिथिहरू युवा उद्यमी जोडी मोक्ष रिसोर्ट एन्ड रिक्रिएसन प्रालीका सञ्चालक दिनेश राज भण्डारी र सञ्जीवनी हर्बेन एग्रो प्रालीका सञ्चालक हिरा भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुदूरपश्चिमको आवाज दिनेश एफएम र बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै अर्को हप्ताको बिहिबार नयाँ श्रृङ्खला लिएर आउने वाचा गर्दै शिवराजबाट बिदा हुन्छु। नमस्कार।